أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها النبي إنا أحللنا لك أزواجك اللاتي آتيت أجورهن وما ملكت يمينك مما أفاء الله عليك وبنات عمك وبنات عماتك وبنات خالك وبنات خالاتك اللاتي هاجرن معك وامرأة مؤمنة إن وهبت نفسها للنبي إن أراد النبي أن يستنكحها خالصة لك من دون المؤمنين قد علم ما فرض عليهم في أزواجهم وما ملكت أيمانهم لكي لا يكون عليك حرج وكان الله غفورا رحيما. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. پیج 186 کے اوپر معروف مسائل سے ہم پڑھ رہے ہیں. آیات مذکورہ میں نکاح اور طلاق وغیرہ سے متعلق ان سات احکامات کا ذکر ہے جو رسول اللہ صلی اللہ علیہ وسلم کے لیے مخصوص ہے، اور یہ خصوصیات حضرت صلی اللہ علیہ وسلم کی ایک امتیازی شان اور خصوصی اعزاز کی علامت ہے. جیسا کہ سورہ احزاب جو ہے حضرت صلی اللہ علیہ وسلم کی امتیازی شان اور خصوصی اعزاز کے بارے میں ہے، تقریباً پوری ہی صورت ایسی ہے. ان میں سے بعض احکام تو ایسے ہیں کہ ان کی خصوصیت رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ بالکل واضح اور جلی ہے، یعنی بالکل کھلی ہے، روشن ہے. اور بعض ایسے ہیں جو اگرچہ سب مسلمانوں کے لیے عام ہیں مگر ان میں کچھ قیدیں شرطیں رسول اللہ صلی اللہ علیہ وسلم کے لیے مخصوص ہیں. ٹھیک ہے، تو دو قسم کی خصوصیتیں ہو گئیں، ایک بلا قید اور ایک بے قید، یعنی قید کے ساتھ. اب ان کی تفصیل دیکھیے. پہلا حکم، اصل میں خلاصہ تفسیر کے اندر ان حکموں کا انہوں نے جگہ جگہ مینشن کیا ہے، ریفر کیا ہے، لیکن وہاں پہ اتنا آسانی سے کھلے الفاظ میں نہیں تھا، اس وجہ سے اس کو میں نے اسکپ کر دیا ہے. اور معروف مسائل کے اندر انہوں نے چونکہ الگ الگ احکامات ذکر کر دیے، یہیں سے پڑھ رہے ہیں. تو پہلا حکم کیا ہے کہ انا احللنا لك ازواجک اللاتی آتیت اجورہن، یعنی ہم نے حلال کر دیا آپ صلی اللہ علیہ وسلم کے لیے آپ کے سب موجودہ ازواج کو جن کے مہر آپ نے ادا کر دیے ہیں. اب یہ حکم بظاہر تو سبھی مسلمانوں کے لیے عام ہے کہ جن کے مہر مسلمانوں نے ادا کر دیے ہوتے ہیں تو بھئی وہ مطلب نکاح ہو چکا، مہر ادا کر دیے کا مطلب یہاں پر ہے نکاح ہو چکا، تو وہ حلال ہے ان کے لیے. مگر اس میں وجہ خصوصیت یہ ہے کہ نزول آیت کے وقت آپ صلی اللہ علیہ وسلم کے نکاح میں چار سے زیادہ عورتیں موجود تھیں، اور عام مسلمانوں کے لیے چار سے زائد عورتوں کو بیک وقت نکاح میں جمع کرنا حلال نہیں ہے. یہ صورت پانچویں صدی ہجری میں نازل ہوئی تھی، تو نبی صلی اللہ علیہ وسلم کی زوجیت کے اندر سودا رضی اللہ تعالی عنہا، اما عائشہ صدیقہ رضی اللہ عنہا، غالباً حضرت حفظہ رضی اللہ تعالی عنہا، ام سلمہ رضی اللہ عنہا اور ان کے علاوہ بھی ازواج اس وقت تک آ چکی تھی، تو عام مسلمانوں کے لیے تو جائز نہیں ہے. تو یہ آپ صلی اللہ علیہ وسلم کی خصوصیت تھی کہ چار سے زیادہ عورتوں کو نکاح میں رکھنا آپ صلی اللہ علیہ وسلم کے لیے حلال کر دیا گیا. ٹھیک ہے، جیسے کہ پیچھے ہم نے پڑھا تھا کہ جو پچھلے انبیاء ہوتے تھے تو ان کے لیے تو چار سے بھی زیادہ، یعنی چار سے زیادہ نہیں، ان کے لیے تو داؤد علیہ السلام کی تو 100 اور سلیمان علیہ السلام کی 300. ٹھیک ہے، تو ایسے انبیاء بھی گزرے ہیں، اگرچہ کہ عیسیٰ علیہ السلام کی ایک بھی نہیں تھی. ٹھیک ہے، وہ تو بعد میں آئیں گے تو پھر شادی کریں گے. اور موسیٰ علیہ السلام کی ایک ہی کا ذکر آتا ہے جو شعیب علیہ السلام کی بیٹی تھی. ٹھیک ہے، لیکن باقی انبیاء کے ساتھ بھی پھر ایسا معاملہ ہوگا کئی کے ازواج کا، جیسے کہ پچھلے آیات کی تفسیر میں ہم پڑھ چکے ہیں. اور اس آیت میں جو اللاتی آتیتا اجورہن فرمایا ہے، یہ کوئی قید احترازی یا شرط حلت نہیں ہے بلکہ واقعے کا اظہار ہے. ٹھیک ہے، یعنی یہ اظہار واقعہ کے لیے اللاتی آتیتا اجورہن، کہ جن کے کہ آپ نے مہر ادا کر دیے ہیں. ٹھیک ہے، تو اب یہ بھی تو تفسیر سے ہی پتہ لگتا ہے نا کہ بھئی یہ جو یہ قید احترازی ہے، احتراز کا مطلب کہ اس کو اسی کے اندر قید کرنا، باقی چیزوں کو الگ، باقی چیزوں کو باہر نکال دینا، تو یہ قید احترازی کہلاتا ہے. احترازا یحترزو احترازن، ٹھیک ہے، تو باقی چیزوں کو نکال دینا. یا شرط حلت، کہ بھئی حلال ہونے کے لیے شرط ہے کہ آپ مہر ادا کریں، اس لیے کہ مہر ادا کیے بغیر بھی بیوی حلال ہوتی. ٹھیک ہے، وہ تو ایجاب و قبول چاہیے ہوتا ہے خالی حلال ہونے کے لیے، مہر ادا کرنا کوئی شرط تو نہیں ہے نا، وہ تو آپ بعد میں بھی ادا کر سکتے ہیں. تو یہ صرف واقعے کا اظہار ہے، अब जाहिर है वही बात है कि नुसूस से ही पता लगेगा ना, दीगर नुसूस से, कि भाई क्या चीज हलाल शर्ते हिल्लत है और क्या चीज जो है वो सिर्फ वाकये का इजहार है। तो ये उलमा का काम होता है कि फर्क बताना। अच्छा, कि जितनी औरतें रसूल के निकाह में आईं, आप में सबका महर नकद अदा कर दिया, उधार नहीं रखा था। आप की आदत शरीफा ये थी कि जिस चीज का देना आप के जिम्मे आयद हो उसको फौरन देकर सुबकदोश हो जाते थे, बिला जरूरत ताखीर या ताखीर ना फरमाते थे। इस वाक़े के इजहार में आम मुसलमानों को भी ऐसा करने की तरगीब है कि अगर आपके पास अदायगी के वसाइल हों तो अब आप उसको खामखा डिले ना करें, बल्कि उसको जल्द से जल्द अपने ऊपर से कर्जे को उतारें, और मेहर भी एक कर्ज होता है, तो जल्द से जल्द जल्द कर्ज को उतार दें डिले किए बगैर। अच्छा, ये अरबों में ये बात वैसे भी उस जमाने में भी ना, मेहर का फौरन अदा कर देना ये अरबों में एक रिवायत थी। अच्छा, तो ये भी लिखा है कि जी ये वाकये का इजहार था कि जी यार निकाह हो गया, यानी उस जमाने में मेहर का फौरन अदा कर देना चूंकि रिवायत बन चुकी थी, तो इस वजह से ये गोया के निकाह का हिस्सा समझा जाता था, ठीक है ना। लेकिन ये है नहीं निकाह का हिस्सा, लेकिन समझा जाता था, क्योंकि हमेशा ही ऐसा मामला किया जाता था। जैसे आजकल जो है वो क्या कहते हैं, खजूर बांटना, फॉर एग्जाम्पल। अब खजूर बांटना जो है वो सुन्नत तो है, लेकिन ये निकाह का हिस्सा तो नहीं है ना। लेकिन हम अब आम लोग जैसे समझना शुरू हो जाते हैं कि जी खजूर नहीं बटे तो भाई निकाह ही नहीं हुआ, ठीक है, मिसाल दे रहा हूँ खाली। तो उमूमियत की वजह से फिर लोग ऐसे समझना शुरू हो जाते हैं। ये पहला हुक्म था, यानी चार से ज्यादा का आपसे के लिए हलाल होना। दूसरा हुक्म, वमा मलकत यमीनु का मिम्मा अफा अल्लाहु अलैक, यानी आपके लिए हलाल कर दिया उन औरतों को जो आपसे की मिल्क में हो, इस तरह के अल्लाह ताला ने आपको उनका मालिक बना दिया हो, ठीक है, बगैर इजाब और कबूल के, बगैर मेहर की के तय हुए हुए, बगैर शरी गवाहों के अल्लाह ताला ने मालिक बना दिया। इस आयत में लफ्ज अफाआ फईउन से मुश्तक है। इस दाई मानी के लिहाज से वो माल जो कुफार से बगैर जंग के या बतौर मुसालहत के हासिल होता है, ठीक है, जैसे कुफार ने आपसे सुलह कर ली, भाई इतने में हम आपको दरख्त दे देंगे या ये बाग दे देंगे, तो अब आप हमारे ऊपर हमला ना करें, ठीक है। जैसे पीछे भी हमने इस तरह की बात पढ़ी है ना कि जी मुसलमानों, यानी नबी सलाम ने एक बाकायदा कीमत तय कर ली थी कि जी इतने इतने दरख्त दे दिए जाएंगे, मदीना मुनव्वरा की जो है वो आधी पैदावार जो है ना वो उनको दे दी जाएगी इसके बदले के वो हमारे दुश्मनों के साथ सुलह ना करें, ठीक है। तो इस तरह से तय हो जाता था। कभी मुतलक माल मत को भी लफ्ज़ फ़ै से ताबीर किया जाता है। इस आयत में इसका जिक्र किसी शर्त के तौर पर नहीं है कि आप के लिए सिर्फ वो कनीज हलाल होगी जो मालिक फ़ै या गनीमत में से आपसे आई हो, बल्कि जिसको आपसे ने कीमत देकर खरीदा हो वो भी इस हुक्म में शामिल है, मा मलकत यमीनों का, ठीक है। अब देखें, लाइक लफ्जी तर्जुमे पर जाएं तो ये सारी बातें तो नहीं समझ में आएंगी ना, तो ये सारी बातें तो फिर दीगर नुसूस से ही समझ में आ सकती हैं, क्योंकि लफ्जी तर्जुमा तो कहते हैं मिम्मा अफा अल्लाह अलैह, और अफा युफी जो है ये तो फयून से मुश्तक है, और फयून का मतलब तो होता है कि यानी मुतलक माल गनीमत को, या जो है वो इस्तिलाह या बतौर मुसालहत के जो हासिल होते हैं, ठीक है। लेकिन कीमत दिया हुआ खरीद, यानी बाजार में जैसे कनीजें बिकती थी उस जमाने में, गुलाम और कनीज बिकती थी तो पैसे देकर के खरीद दिया जाता था, तो वो भी इसके अंदर शामिल है इस हुक्म में। लेकिन इस हुक्म में बज़ाहिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का कोई इख्तिसास और इम्तियाज नहीं है, पूरी उम्मत के लिए हुक्म है कि जो कनीज माल गनीमत में हिस्सा से हिस्से में आए या जिसकी कीमत देकर खरीदें वो उनके लिए हलाल है। और बज़ाहिर सियाक इन तमाम आयात का ये चाहता है, बज़ाहिर सियाक यानी कॉन्टेक्स्ट, इन तमाम आयात का ये चाहता है कि इनमें जो अहकाम आए हैं वो कुछ ना कुछ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ खसूसियत रखते हों। इसीलिए रूहुल मानी में कनीजों की हिल्लत से मुताल्लिक में रसूल की एक खसूसियत ये बताई गई है कि जिस तरह आप सल्लल्लाहु अलैहि वसल्लम के बाद आप सल्लल्लाहु अलैहि वसल्लम की अजवाज मुताहरात में से किसी का निकाह किसी उम्मती से कि जिस तरह आप सल्लल्लाहु अलैहि वसल्लम के बाद हाँ किसी का निकाह किसी उम्मती से हलाल नहीं, इसी तरह जो कनीज आप सल्लल्लाहु अलैहि वसल्लम के हलाल की गई है आप सल्लल्लाहु अलैहि वसल्लम के बाद वो किसी के लिए हलाल ना होगी। جیسے کہ حضرت ماریہ قبطیہ رضی اللہ تعالیٰ عنہ ہیں عنہا ہیں کہ جن کو مقوقس بادشاہ روم نے آپ صلی اللہ علیہ وسلم کے لیے بطور ہدیہ بھیجا تھا. تو جس طرح آپ صلی اللہ علیہ وسلم کی وفات کے بعد ازواج مطہرات کا نکاح کسی سے جائز نہیں تھا, ان کا بھی نکاح کسی سے جائز نہیں رکھا گیا. اس لحاظ سے ما ملکت ایمانہم کے حلال ہونے میں بھی آپ صلی اللہ علیہ وسلم کی خصوصیت ثابت ہو گئی. ٹھیک ہے, اچھا سوال کیا ہے کہ بھائی یہ کون سی خاص بات ہے نبی صلی اللہ علیہ وسلم کے لیے کہ کنیز حلال ہے؟ بھائی کنیز تو ہر مسلمان کے لیے حلال ہوتی ہے. ٹھیک ہے, تو اس وجہ سے نا روح المعانی میں یہ خصوصیت ذکر کری کہ خصوصیت جو ہے نا وہ حلال ہونے میں نہیں ہے, بلکہ خصوصیت اس بات میں ہے کہ جس طرح امہات المومنین سے کوئی دوسرا مسلمان نکاح نہیں کر سکتا, اسی طریقے سے کنیزوں کو بھی وہی مقام دیا گیا. ٹھیک ہے, کہ وہ بھی جو ہے وہ اسی طرح کا تقریباً درجہ رکھتی ہیں, تو نکاح جو ہے وہ کوئی اور نہیں کر سکتا, وہ خاص نبی صلی اللہ علیہ وسلم کی ہی حرام کہلائیں گی ہمیشہ ہمیشہ کے لیے. ٹھیک ہے, اس کے اوپر کچھ اور بھی وجوہات لکھی ہیں کہ یہ جو نبی صلی اللہ علیہ وسلم کی زندگی کے بعد جو نکاح نہیں ہو سکتا تھا نا, تو اس کی ایک بڑی وجہ یہ بھی لکھی گئی ہے, اس نے لکھی ہے مجھے یاد نہیں آ رہا, لیکن یہ کہ جو آپ کے ساتھ پڑھا ہے کسی اور کلاس میں پڑھا ہے کہ جو نبی صلی اللہ علیہ وسلم کا جو انتقال ہوتا ہے نا, تو وہ انتقال جو ہوتا ہے وہ اس طرح سے ہوتا ہے کہ بہت تھوڑی دیر کے لیے موت جو ہے وہ طاری ہوتی ہے. ٹھیک ہے, اور اس کے بعد جو ہے نا وہ یعنی جو برزخی زندگی ہے, وہ برزخی زندگی جو ہوتی ہے وہ یعنی اس دنیاوی زندگی ہی کے مماثل ہوتی ہے, کے ساتھ ہی مماثلت رکھتی ہے. ٹھیک ہے, تو نبی صلی اللہ علیہ وسلم جو اپنے جو قبر مبارک کے اندر ہے نا, تو وہ ایسے ہی ہے جیسے کہ اس دنیا کے اندر ہوتے ہیں. ٹھیک ہے, ایسے ہی ہے جیسے کہ اس دنیا کے اندر ہوتے ہیں, بہت تھوڑا سا فرق ہے اس کے اندر. ٹھیک ہے, تو اس وجہ سے جو ازواج مطہرات ہیں نا, تو وہ پھر یعنی جیسے کہ ہوتا ہے کہ ایک شوہر کے ہوتے ہوئے دوسرے شوہر سے تو نکاح نہیں ہو سکتا نا. ٹھیک ہے, تو بھائی ابھی یہ شوہر تو ہیں, موجود ہیں, تو جب موجود ہیں تو پھر دوسرے سے کیسے نکاح کر سکتی ہے بیوی. ٹھیک ہے, تو حیات النبی کا جو ہے نا بہت یعنی تفصیلی ایک اس کے اوپر ڈسکشن ہے کہ نبی علیہ الصلوۃ والسلام کی حیات جو ہے وہ کس شکل کی حیات ہے. کچھ علماء نے لکھا ہے کہ برزخی حیات ہے, یعنی جیسے کہ ہر مسلمان کی برزخ کے اندر ایک حیات ہوتی ہے کہ وہ جانوروں کے وہ جو پرندوں کے پوٹوں کے اندر ان کی روحیں ہوتی ہیں, وہ جو ہے لین کی سیر کر رہے ہوتے ہیں, اور دوسرا یہ کہ وہ کچھ جو ہے وہ قبر کے اندر جو ہے وہ نماز بھی پڑھ رہے ہوتے ہیں, یا قبر کے اندر ان کا معاملہ چل رہا ہوتا ہے, ملاقاتیں ہوتی ہیں روحوں کے ساتھ, بات چیت ہوتی ہے دوسری روحوں کے ساتھ. بھائی تو یہ برزخی زندگی تو ہر مومن کے لیے ہے, آزادی والی زندگی یہ تو ہر مومن کے لیے ہے, لیکن نبی علیہ الصلوۃ والسلام کی زندگی اس سے بھی زیادہ ایڈوانسڈ فارم ہے. ٹھیک ہے, یہ جو یہ یعنی ایکسٹریم ایڈوانس فارم ہے برزخی زندگی کے اندر, اور اس سے کم درجے کی ایڈوانس فارم آف لائف کس کی ہوتی ہے؟ جی نبیوں کے بعد کس کی باری آتی ہے؟ صدیقین کی باری آتی ہے. ٹھیک ہے, اور صدیقین کے بعد کس کی باری آتی ہے؟ ٹھیک ہے, اس ایڈوانس فارم آف لائف کے اندر جو کہ موت کے بعد کی جو لائف ہے اس میں جو ایڈوانس فارم ہے, تو اس میں سب سے زیادہ ایڈوانس فارم نبیوں کی, دوسرے نمبر پر ایڈوانس فارم صدیقین کی, اور تیسرے نمبر پر ایڈوانس فارم آف لائف شہداء کی. ٹھیک ہے, تو شہداء کو قرآن میں ذکر کر دیا کہ ان کو جو ہے رزق ملتا ہے. ٹھیک ہے, تو تم ان کو مردانہ سمجھو, رزق ملتا ہے ان کو. ٹھیک ہے, لیکن ان کو جو رزق ملتا ہے اس کا مطلب یہ نہیں ہے کہ صرف شہداء کو رزق ملتا ہے, صادقین کو رزق نہیں ملتا اور نبیوں کو رزق نہیں ملتا. نہیں, صرف شہداء کو نہیں, صرف شہداء کو تو ایک چھوٹے فارم کا رزق ملتا ہے, صدیقین کو اس سے بھی زیادہ بڑے درجے کا رزق ملتا ہے, اور نبیوں کو اس سے بھی زیادہ بڑے درجے کا رزق ملتا ہے. ٹھیک ہے, لیکن ایڈوانسمنٹ میں شہداء اور صادقین اتنے ایڈوانس نہیں ہیں کہ ان کی بیویوں سے نکاح نہ کر سکے کوئی. ٹھیک ہے, لیکن نبی اتنے ایڈوانس ہیں کہ ان کی بیویوں سے کوئی نکاح بھی نہیں کر سکتا. ٹھیک ہے, یہ سمجھ میں آ رہی ہے بات, ایڈوانسمنٹ آف لائف فارم آفٹر ڈیتھ. ٹھیک ہے, اچھا حضرت تھانوی رحمۃ اللہ علیہ نے کیا خصوصیت لکھی, یہ لکھا ہے کہ حضرت سیدی حکیم الامت قدس سرہ نے اور دو خصوصیتیں بیان القرآن میں بیان فرمائی ہیں جو مذکورہ خصوصیت سے زیادہ واضح ہیں. اول یہ کہ رسول اللہ علیہ وسلم کو حق تعالیٰ کی طرف سے یہ اختیار خصوصی دیا گیا تھا کہ مال غنیمت کو تقسیم کرنے سے پہلے آپ صلی اللہ علیہ وسلم اس میں سے کسی چیز کا اپنے لیے انتخاب فرما لیں. تو وہ آپ صلی اللہ علیہ وسلم کی ملک خاص ہو جاتی تھی. اس خاص چیز کو اصطلاح میں صفی النبی کہا جاتا تھا. جیسے کہ غزوہ خیبر کی غنیمت میں سے آپ صلی اللہ علیہ وسلم نے حضرت صفیہ رضی اللہ تعالیٰ عنہ کو اپنے لیے مخصوص کر لیا تھا. ٹھیک ہے, تو ملک یمین کے مسئلے میں یہ صرف حضرت صلی اللہ علیہ وسلم کی خصوصیت ہے. ٹھیک ہے, یعنی یہ جو وما ملکت ایمانہم وما ملکت یمینہم کا, ٹھیک ہے, تو اس میں کون سی والی خصوصیت ہے نبی صلی اللہ علیہ وسلم کی؟ نبی صلی اللہ علیہ وسلم اپنے لیے الگ کر سکتے تھے جس چیز کو بھی چاہیں, چاہے وہ کوئی باندی ہو چاہے وہ کوئی اور چیز ہو. ٹھیک ہے, تو یہ خصوصیت نبی صلی اللہ علیہ وسلم کی تھی, اس وجہ سے اس حکم کو دوسرے حکم کو یہاں پر بیان کیا گیا. اور دوسری خصوصیت یہ بیان کی, کہ دارالحرب میں, دارالحرب سے کسی غیر مسلم کی طرف سے اگر کوئی ہدیہ مسلمانوں کے امیر المومنین کے نام پر آئے تو حکم شرعی یہ ہے کہ اس کا مالک امیر المومنین نہیں ہوتا, بلکہ وہ بیت المال شرعی کی ملک قرار دیا جاتا ہے. بخلاف نبی کریم کہ ایسا ہدیہ آپ صلی اللہ علیہ وسلم کے لیے خصوصیت سے حلال کر دیا گیا, جیسا کہ ماریہ قبطیہ رضی اللہ تعالیٰ عنہ کا معاملہ ہے کہ مقوقس نے ان کو بطور ہدیہ و تحفہ آپ صلی اللہ علیہ وسلم کی خدمت میں پیش کیا, تو یہ آپ صلی اللہ علیہ وسلم ہی کی ملک قرار پائیں. اللہ ٹھیک ہے, تو آ رہی ہے بات سمجھ کہ کافر بادشاہ نے جو ہدیہ بھیجا نا, تو یہ امیر المومنین کو بھیجا تھا. ٹھیک ہے, تو شرعی حکم یہ ہے کہ امیر المومنین اس کا تنہا تنہا مالک نہیں بن سکتا, بلکہ اس کو بیت المال میں جمع کرایا جائے گا, کیونکہ اس نے امیر المومنین کو بھیجا ہے. ٹھیک ہے, یعنی مسلم جو بھی ایمان والوں کا امیر ہوگا اس کو کافر بادشاہ نے بھیجا. ٹھیک ہے, تو یہ جو مقوقس نے بھیجا تھا نا, تو یہ بھی امیر المومنین دیا کہ ان کو جو ہے وہ مسلمانوں یعنی بیت المال میں جمع کروائیں, اور پھر بیت المال کی جس طرح تقسیم ہوتی ہے اس طرح تقسیم ہو, اس کے بجائے نبی صلی اللہ علیہ وسلم ان کو اپنے لیے خاص کر سکتے ہیں. ٹھیک ہے, تو اجازت دے دی, تو یہ ایک ایکسیپشنل اجازت ہے. جس طرح چار سے زیادہ کی شادی یہ ایکسیپشنل اجازت ہے, ٹھیک ہے, مومنین سے ہٹ کر, اسی طریقے سے ان کا معاملہ بھی ایکسیپشنل معاملہ ہو گیا نبی صلی اللہ علیہ وسلم کے ساتھ. ٹھیک ہے, اب اس میں ایک بات یہ ہے کہ اگر انڈیویجول کو بھیجا جائے, یعنی اس سے ایک اور کیا مسئلہ نکلتا ہے کہ اگر کافر کسی مسلمان کو انڈیویجولی, ٹھیک ہے نا, یعنی اس کی ذاتی حیثیت میں ہدیہ دے, تو کافر کا ہدیہ قبول کر سکتے ہیں. ٹھیک ہے, کافر کا ہدیہ قبول کر سکتے ہیں. ٹھیک ہے, اب اس کو استعمال کیسے کرنا ہے, وہ اگر وہ حلال چیز ہے تو حلال چیز کو استعمال کر سکتے ہیں, اگر حرام چیز ہے تو وہ تو استعمال نہیں کر سکتے. ٹھیک ہے, لیکن وہ تو پھر مسلمان کے ہدیے کے ساتھ بھی ہوتا ہے, اگر مسلمان بھی آپ کو کوئی حرام چیز ہدیہ میں دے دے تو اس کو آپ استعمال نہیں کر سکتے, لیکن ہدیہ قبول کیا جا سکتا. ٹھیک ہے, اچھا, جیسے آپ لوگوں کو کل ہی کلاس میں بتایا تھا کہ یہ ایکسیپشنل جو کیسز ہیں نا, اب یہ کیا ہے, یہ کیوں اس طرح کے کیسز ہوئے؟ ٹھیک ہے, کیونکہ یہ سب چیزیں جو ہیں, تو پھر یہ تو جو منافقین ہیں تو گویا کہ ان کے ہاتھ میں تو ایک موقع آ گیا کہ اعتراض کر سکیں کہ جی یہ تو یعنی غیر انصافی, غیر منصفانہ تقسیم ہے, یہ تو اپنے اختیارات کا ناجائز استعمال ہے. ٹھیک ہے, تو یہ منافقین کو تو بے شک موقع مل گیا اعتراض کرنے کا, لیکن ان کو اللہ تعالیٰ نے یہ موقع دیا کیوں؟ کیونکہ ان کا کفر جو تھا نا وہ اتنا شدید تھا کہ اللہ تعالیٰ ان کو اس گمراہی کے اندر اور دھکے دیتے ہیں اس طریقے سے. ٹھیک ہے, تاکہ وہ اور گھسیں اس گمراہی کے اندر اور زیادہ اپنا بیڑا غرق کریں, اور مومنین کے لیے ان کا کیا حیثیت ہوتی ہے اس طرح کے معاملات کی, کہ مومنین کے لیے یہ آزمائش ہوتے ہیں. ٹھیک ہے, تاکہ مومنین کے ایمان کو ٹھوک بجا کے دیکھا جا سکے. ٹھیک ہے, جب کوئی چیز آپ بناتے ہیں تو پھر اس کو ٹھوک بجا کے دیکھتے ہیں نا کہ ہاں بھائی یہ کتنا سخت, کتنا مضبوط ہے, یا کتنا یعنی ابھی اس کے اندر کچھ یعنی یہ وزن کو سنبھال لے گا, حالات کو سنبھال لے گا, یا ڈھیر ہو جائے گا. اس طریقے سے ٹھوک بجا کے دیکھتے ہیں, تو یہ اللہ تعالیٰ پھر مومنین کو ٹھوک بجا کے دیکھتے رہتے ہیں, چیک کرتے رہتے ہیں کہ ہاں بھائی آزماتے رہتے ہیں کہ بھائی ان کا ایمان ابھی کس درجے پر ہے. ठीक है, इसका मतलब ये नहीं होता कि अल्लाह को मालूम नहीं है, बल्कि अल्लाह ताला अपने यानी अल्लाह ताला इसको जो है ना वो दिखाने के लिए इस्तेमाल करते हैं कि देखो इसको ईमान कहते हैं, ठीक है ना, इसको एतमाद कहते हैं, कि इस तरह की बातों के ऊपर जो है वो फौरन जो है एतराज करना नहीं शुरू हो जाते और मुखालिफ नहीं हो जाते, बल्कि जब तस्दीक कर दी है कि ये अल्लाह के नबी हैं और जो करते हैं वो अल्लाह के हुक्म से करते हैं, तो भाई अल्लाह ताला ने सारे की सारी दुनिया बनाई है, कायनात बनाई है, अल्लाह ही ने सारे निजाम बनाया है, तो अल्लाह ताला जो चाहे करें, तो अपने नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ के हाथों जो चाहे करवाएं वही सही है, ठीक है। तो डेफिनेशन ऑफ सही वो नहीं है जो मुझे सही लगती है, बल्कि डेफिनेशन ऑफ सही ये है कि जो जो अल्लाह ताला ने बताया है वो सही है, ठीक है। तीसरा हुक्म, बनात अम्मी का व बनात अम्माती का इलल आया। तो इस आयत में अम जो चचा को अच्छा, और खाल खाल मामू मामू को कहते हैं, ठीक है, तो अम्मात फुफियों को कहेंगे, और खाला तो खाला उर्दू में भी हमने खाला का लफ्ज अडॉप्ट किया है, तो ये जो है इस आयत में अम और खाल को मुफरत और अम्मात और खालात को यानी फुफियों और खालाओं को जमा लाने की तौजीहात और उन्होंने बहुत लिखी है कि भाई क्यों अल्लाह ने ऐसा किया, समझ रहे हैं। ये सवाल क्या है कि फुप्पा तो एक ही, सॉरी चचा तो एक ही जिक्र किया अम, ठीक है, और मामू भी एक ही खाल के नाम से, खाल मुफरत लफ्ज है, अम भी मुफरत लफ्ज है, लेकिन जहां औरतों की बात आई तो वहां पर अम्मात और खालात। तो तफसीर रूहुल मानी ने अबू हय्यान की इस तौजीह को इख्तियार किया है कि मुहावरा अरब का इस मुहावरा अरब का इसी तरह यानी अरब इसी तरह बोलचाल किया करते थे, अशार अरब इस पर शाहिद हैं कि अम की जमा इस्तेमाल नहीं करते, मुफरद ही इस्तेमाल होता है, ठीक है। मतलब आयत यह है कि आप ससुर के लिए चचा और फूफी की लड़कियां और मामू खाला की लड़कियां हलाल कर दी गई, चचा फूफी में बाप के खानदान की सब लड़कियां और मामू खाला में माँ के खानदान की सब लड़कियां शामिल हैं, और इनसे निकाह का हलाल होना तो आदत सरसम के साथ मखसूस नहीं, सब मुसलमानों का यही हुक्म है, लेकिन इनमें यह कैद है कि उन्होंने आप सरसम के साथ मक्का मुकरमा से हिजरत की हो, यह आदत सरसम की खसूसियत है, ठीक है, कि हिजरत की शर्त लगा दी। इसका हासिल यह है कि आम उम्मत के लिए तो बाप और माँ के खानदान की लड़कियां बगैर किसी शर्त के हलाल हैं, यानी जिनको हम कजन्स कहते हैं, तो बगैर किसी शर्त के हलाल हैं, यानी निकाह करना हलाल है, ठीक है, ख्वा उन्होंने हिजरत की हो या ना की हो, मगर रसूल के लिए इनमें से सिर्फ वही हलाल है जिन्होंने आप के साथ हिजरत की हो, ठीक है। और हिजरत के बारे में यानी साथ हिजरत करने के लिए जरूरी नहीं कि सफर में आप की मैयत रही हो या एक ही वक्त में हिजरत की हो, बल्कि मुराद नफ्से हिजरत में मैयत और मुवाफ़त है, इनमें से जिसने किसी वजह से हिजरत नहीं की इससे आपका निकाह हलाल नहीं रखा गया, जैसे कि आपके चचा अबू तालिब की बेटी उम्मे हानी रजी अल्लाह ताला अन्हा ने फरमाया कि मुझसे आप सल्लल्लाहु अलैहि वसल्लम का निकाह इसलिए हलाल नहीं था कि मैंने मक्का से हिजरत नहीं की थी, बल्कि मेरा शुमार तोलाका में था। तोलाका उन लोगों को कहा जाता है जिनको फतह मक्का के वक्त रसूल सल्लल्लाहु अलैहि वसल्लम ने आजाद कर दिया था, ना कत्ल किया ना गुलाम बनाया, ठीक है, अंतुमुत तोलाका, ठीक है, नबी रसूल ने सबको माफ कर दिया उस वक्त, ठीक है, यानी सिवाय उन लोगों के जिनको कत्ल करने का हुक्म जारी फरमाया था, बाकी सारे लोगों को माफ कर दिया, तो वो सारे लोग क्या कहलाते थे, तुलाका। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से निकाह के लिए मुहाजरात की शर्त सिर्फ अपने माँ बाप के खानदान की लड़कियों में थी, ठीक है, आम उम्मत की औरतों में हिजरत की शर्त नहीं थी, बल्कि उनका सिर्फ मुसलमान होना काफी था। खानदान की लड़कियों में हिजरत की शर्त लगाने में शायद यह हिकमत हो कि उमूमन खानदान की लड़कियों को अपने खानदान का एक नाज और फख्र होता है, ये ऊंचा खानदान है, इज्जत वाला खानदान है, तो उसकी वजह से एक होता है, एक तभी इंसान के अंदर एक चीज होती है नाज और फख्र जिसको कहते हैं, जैसे कि पीछे हम हजरत जैनब रज़ियल्लाहु अन्हा के वाकये के अंदर पढ़ चुके हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ौजियत के लिए ये शायान शान नहीं है, ठीक है, कि ये इस किस्म का उनके अंदर हो मामला, तो इसका इलाज हिजरत की शर्त से किया गया, ठीक है, भाई ये नाज और फखर तो है, ठीक है, लेकिन इन चीजों को हम एक्सेप्टेबल तो नहीं कह सकते ना कि जी बस है तो है, अब क्या करें इसका, नहीं, इनका इलाज करना होता है। तो इलाज कैसे किया जाता है, मुजाहिदों के जरिए से, कसरत जिक्र के जरिए से, ठीक है ना, इलाज किया जाता है। तो इन्हीं मुजाहिदों में से एक बड़ा मुजाहिदा क्या था, हिजरत का मुजाहिदा था। ठीक है, तो हिजरत से इसका इलाज किया गया, क्योंकि हिजरत सिर्फ वही औरत करेगी जो अल्लाह और रसूल सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत को अपने सारे खानदान और वतन और जायदाद की मोहब्बत से गालिब रखेगी। नीज हिजरत के वक्त इंसान को तरह तरह की तकलीफें भी पेश आती हैं, और अल्लाह की राह में जो तकलीफ और मुशक्कत उठाई जाए उसको इस्लाह आमाल में खास दखल है। ठीक है, हिजरत करना इवन आज के दौर में जबकि इतनी सहूलतें हैं, नए नए मुल्क में जाएं तो आपके पास अगर करेंसी हो तो आप सारी चीजें वहां पे खरीद सकते हैं जो आपके अपने मुल्क में थी तकरीबन, राइट। गाड़ी भी आ जाएगी, घर भी आ जाएगा, फ्रिज भी आ जाएगा, फ्रिज के अंदर की चीजें भी आ जाएंगी, किचन भी आ जाएगा, किचन के अंदर की चीजें भी आ जाएंगी, बेडरूम भी आप सेट कर सकते हैं, सब कुछ भी आप सेट कर सकते हैं। ठीक है, लेकिन आज भी हिजरत करना यानी लोग स्पेशली, ठीक है, जब ऐसी जगह पे हिजरत कर रहे हो कि जहां पर हालात अच्छे ना हो, ठीक है ना भाई। अमेरिका हिजरत करना तो बड़ा आसान है ना, क्योंकि अमेरिका तो फिर अमेरिका है, राइट, वो तो जन्नत यानी जन्नत अर्जी है, तो वहां पे तो हिजरत करने का बड़े बड़े शौक से हम करते हैं पाकिस्तान इंडिया से हिजरत। ठीक है, लेकिन अगर आपको कहा जाए कि जी आप जो जा करके ना वो अफ्रीका के किसी छोटे से मुल्क के अंदर हिजरत कर लें तो वो करेंगे? कभी भी नहीं करेंगे, राइट। और वो भी कहा जाए कि सिर्फ अल्लाह की खातिर हिजरत कर लें, बहुत ही मुश्किल हो जाएगा कि वहां पे जाकर के आपको और कुछ भी ना मिलने की उम्मीद हो, बस आपने दीन की खातिर हिजरत करी है। ठीक है, तो बहुत मुश्किल काम है हिजरत करना, आसान काम नहीं है इवन आज के दौर में, लेकिन उस दौर के अंदर तो ये हम तस्वीर नहीं कर सकते कितना मुश्किल काम था। और फिर अपने खानदान को छोड़ देना, वो भी किसी औरत के लिए, ठीक है, तो ये तो बहुत ही बड़ी बात है ना। तो ये गोया कि ये लिटमस टेस्ट था कि भाई ईमान कितना पक्का है बंदे के अंदर या औरत के अंदर कितना ईमान पक्का है। तो ये शर्त लगा दी कि भाई अगर इतना बड़ा मुकाम हासिल करना है नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़ौजियत वाला, ठीक है, तो या तो हिजरत करो, और अगर नहीं करनी हिजरत तो फिर तुम्हें खारिज किया जाता है, इस मर्तबे को हासिल करने की अहलियत ही तुमसे वापस ले ली जाती है। ठीक है, ज़ैनब रज़ियल्लाहु अन्हा ने हिजरत करी, ठीक है, तो अगरचे के वो खानदान की थी लेकिन उनका निकाह नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ जायज़ हो गया, अल्लाह ताला ने हलाल कर दिया। खुलासा यह है कि माँ और बाप के खानदान की लड़कियों से निकाह में आने सरसलम के लिए एक खसूसी शर्त यह है कि उन्होंने मक्का से हिजरत करने में आप सरसलम का साथ दिया हो। चौथा हुक्म के वम्रातम मुमिनतन इन वहाबत नफसहा लिल नबी इन अराद नबियु अन यस्तनकिहा खालिसतन लक मिन दुनिल मुमिनीन, यानी अगर कोई मुसलमान औरत अपने नफ्स को आप सरसलम के लिए हिबा कर दे यानी बगैर मेहर के आप सरसलम निकाह करना चाहे, अगर आप सल्लल्लाहु अलैहि वसल्लम से निकाह का इरादा करें तो आप सल्लल्लाहु अलैहि वसल्लम के लिए बिला मेहर के भी निकाह हलाल है, और ये खास हुक्म आप सल्लल्लाहु अलैहि वसल्लम के लिए है, दूसरे मोमिनीन के लिए नहीं है। कुछ ना कुछ मेहर रखना पड़ेगा, ठीक है, बगैर मेहर के निकाह नहीं होता। कुछ ना कुछ मेहर, चाहे वो मेहर फातिमी हो, बहुत ही थोड़ी सी अमाउंट हो, या चंद दिरहम हो, चंद, इस मामले की खसूसियत के साथ बिल्कुल वाजह है, क्योंकि आम लोगों के लिए निकाह में मेहर शर्त लाजिम है, शर्त लाजिम है। यहाँ तक कि अगर बवक्त निकाह किसी मेहर का जिक्र नहीं या नफी के साथ आया कि औरत ने कहा कि मेहर नहीं लूंगी, या मर्द ने कहा कि मेहर इस शर्त पर करते हैं कि मेहर नहीं देंगे, कि निकाह इस शर्त पर करते हैं कि मेहर नहीं देंगे, दोनों सूरतों में उनका कहना और शर्त शरी हैसियत से लग्व होगी और शरअन मेहर मिसल वाजिब हो जाएगा। ठीक है, या अगर यानी ऐसी बात कहने से ना तो मेहर मिसली तो वाजिब हो ही जाएगा, और मेहर में से क्या होता है कि जो कि उनके सोशल स्टेटस के मुताबिक हो, लड़की के सोशल स्टेटस के मुताबिक, यानी उसके खानदान की दूसरी लड़कियों का जितना मेहर तय हुआ करता है तो इस लड़की का ऑटोमेटिकली उतना मेहर बन जाएगा। सिर्फ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खसूसियत से निकाह बिला मेहर हलाल किया गया है जबकि औरत बिला मेहर निकाह करने की ख्वाहिशमंद हो। फायदा यह हुक्म कि जो औरत आपके लिए अपने आप को हिबा कर दे यानी बिला मेहर के निकाह करना चाहे वो आपसे के लिए हलाल है। इसमें उलमा का इख्तलाफ है कि कोई ऐसा वाकया पेश भी आया या नहीं। बाज़ फरमाया कि किसी ऐसी औरत से रसूल के निकाह करना साबित नहीं है जिसका हासिल यह है कि आप ने किसी हिबा करने वाली औरत से निकाह नहीं किया, और बाज़ हजरात ने बाज़ ऐसी औरतों से निकाह होना साबित किया है। एक वाकया ऐसा जिसने भी कहीं पढ़ा है कि एक औरत ने इस तरह से अपने आप को हवाले किया था। अच्छा, इस हुक्म, अच्छा एक्चुअली वो जो वाकया पढ़ा था तो उसमें तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक्चुअली उसको कबूल नहीं किया था। इस हुक्म के साथ जो जुमला खालिसतल लका का आया है इसको बाज हजरात ने सिर्फ इसी हुक्म चहारों के साथ मखसूस किया है, और जमख्शरी वगैरह मुफस्सरीन ने इस जुमले को इन तमाम अहकाम के साथ लगाया है जो ऊपर मजकूर हुए हैं कि ये सब खसूसियात नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हैं। بس في أثر الحماية لكي لا يكون عليك حرج. يعني یہ خصوصی احکام آپ صلی اللہ علیہ وسلم کے لیے اس لیے دیے گئے ہیں کہ آپ صلی اللہ علیہ وسلم پر کوئی تنگی نہ ہو. جو احکام مخصوصہ اوپر بیان ہوئے ہیں ان میں پہلا حکم یعنی چار سے زائد بیویاں آپ صلی اللہ علیہ وسلم کے لیے حلال کر دی گئی ہیں, اور حکم چہارم کے بغیر مہر کے نکاح حلال کر دیا گیا. ان میں تو تنگی کا رفع کرنا اور مزید سہولت دیا جانا ظاہر ہے, مگر باقی تین حکم یعنی دوم اور سوم اور پنجم ان میں تو بظاہر آپ صلی اللہ علیہ وسلم پر مزید کچھ مزید قیدیں لگا دی گئی ہیں. یعنی پہلا حکم تو تھا کہ بھائی اس میں تو بڑی آسانی ہے کہ چار سے زیادہ کی شادی کر سکتے ہیں, تو لیکن یہ جو باقی ہیں دوسرا تیسرا اور پانچواں حکم, تو ان میں تو آپ صلی اللہ علیہ وسلم کے اوپر قیدیں لگائی گئی ہیں جس سے تنگی اور بڑھنی چاہیے. مگر اس میں اشارہ فرما دیا کہ اگرچہ ظاہر میں یہ قیدیں ایک تنگی بڑھاتی ہیں, مگر ان میں آپ صلی اللہ علیہ وسلم کے لیے ایسی ایسی مصلحتوں کی رعایت ہے کہ یہ قیدیں نہ ہوتی تو آپ صلی اللہ علیہ وسلم کو بڑی تکلیف پیش آتی جو ضیق قلب کا سبب بنتی. اس لیے قید زائد میں بھی آپ صلی اللہ علیہ وسلم کی تنگی رفع کرنا ہی مقصود ہے. ٹھیک ہے, جیسے یہ جو ہجرت کا حکم لگا کی شرط لگائی تیسرے حکم کے اندر, تو اگر یہ حکم یہ شرط نہ ہوتی تو پھر ناز و نخرے والی اگر آپ کے نکاح میں کوئی آ جاتی تو آپ صلی اللہ علیہ وسلم کو قلبی طور پر تنگی ہوتی. ٹھیک ہے, اور اس میں جو ہے وہ معاشی طور پر تنگی ہوتی کہ کسی عورت اگرچہ کو پیش کر رہی ہے اپنے آپ کو ہبا کر رہی ہے لیکن نبی صلی اللہ علیہ وسلم کو پھر بھی جو ہے اس کو دینا ہے, مہر دینا ہے, تو یہ معاشی تنگی ہو جاتی ہے. تو دوسرے حکم کے اندر کہ شریف وغیرہ کے ساتھ جو معاملہ تھا تو وہ بھی ایک انتظامی تنگی ہو جاتی اگر اس قسم کی اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم کو پریویلیج نہ دیتے دوسرے حکم والی پریویلیج. ٹھیک ہے, تو اب آج کل کا جو ایک ماڈرن ذہن ہوتا ہے, ٹھیک ہے, تو اگر تو وہ نہ ماننے والا ہے, انکاری ہے, اعتراضی ہے, تو اس کے تو ویسی کوئی بات سمجھ میں نہیں آ رہی ہوتی ہے. بہت ہی زیادہ دلیل والی اور لاجیکل باتیں کریں تو اس نے تو وہ بھی نہیں ماننی ہوتی. ٹھیک ہے, لیکن اگر کوئی طالب علمانہ سوال کرتا ہے, ٹھیک ہے, بات کو سمجھنا چاہتا ہے, دین کے بارے میں اپنے انڈرسٹینڈنگ کو بھی اور اپنے ایمان کو بھی مزید بڑھانا چاہتا ہے, تو اس کو اگر آپ سمجھائیں گے کہ بھائی یہ تو یعنی اگر آپ اس کو سمجھانا چاہیں کہ نبی علیہ الصلوۃ والسلام کو یہ پریویلیجز کیوں دی گئیں, تو اس کی مثال کے طور پر آپ یہ بیان کر سکتے ہیں کہ جیسے ہم دنیا میں دیکھتے ہیں نا کہ جس سے بہت بڑا کام لینا ہوتا ہے, بہت بڑی ذمہ داری جس کے اوپر ڈالی جاتی ہے نا, تو پھر اس کو پرکس دیے جاتے ہیں, پریویلیجز دی جاتی ہیں تاکہ وہ بہت سہولت کے ساتھ اپنا کام کر سکے. ٹھیک ہے نا, تو اس کی سہولتیں بھی ساتھ ساتھ بڑھائی جاتی ہیں, لیکن جو سہولتیں بڑھائی جاتی ہیں تو وہ سہولتیں ان ریسپانس ٹو دا برڈن آف ریسپانسبلٹی ہوتی ہیں. ٹھیک ہے, یعنی اس کے اوپر برڈن آف ریسپانسبلٹی جس کی وجہ سے اس کی مسئولیت بڑھی ہوئی ہوتی ہے. ٹھیک ہے نا, برڈن اور ریسپانسبلٹی کا مطلب خالی یہ نہیں ہوتا کہ کام اس کے اوپر زیادہ ڈال دیا, بلکہ اس ہی از ریسپانسبل میننگ کہ اس سے سوال ہوگا اس کام کا. ٹھیک ہے نا, تو یہ جو مسئولیت بھی تو اس کی بڑھی ہوئی ہے نا, رائٹ, پوری امت کی مسئولیت ہے یہاں پر. یہاں پر آج کی دنیا میں کیا ہوتا ہے, یہ جو چیف ایگزیکٹو آفیسر صاحب ہوتے ہیں, ٹھیک ہے, تو وہ مسئول ہوتے ہیں پورے بورڈ آف گورنرز کے سامنے. ٹھیک ہے نا, جو انویسٹرز ہوتے ہیں ان کے سامنے وہ مسئول ہوتے ہیں. ٹھیک ہے, تو وہ خالی جو ہے وہ شاہانہ زندگی گزارنے کے لیے نہیں ہوتے, بلکہ ان کی مسئولیت, ان کی ریسپانسبلٹی پوری کی پوری کمپنی, 10,000 امپلائیز ہیں کمپنی کے, تو 10,000 امپلائیز کیا کر رہے ہیں, کیا اس سے کمپنی کی پروفیٹیبلٹی بڑھ رہی ہے, نیچے جا رہی ہے, کیا ہو رہا ہے, رائٹ, ہر چیز کی وہ مسئول ہیں. ٹھیک ہے, تو انہوں نے پتا نہیں کتنے سارے مینیجرز کو مینج کرنا ہے, کتنے سارے وائس پریزیڈنٹس کو مینج کرنا ہے, انہوں نے جو ہے کمپنی کی پالیسیز جو ہے وہ ایسے بنانے میں لوگوں کو گائیڈ کرنا ہے کہ جس سے کہ فائدہ ہو. ٹھیک ہے, تو اب چیف ایگزیکٹو آفیسر کو پھر کتنے پرکس دیے جاتے ہیں, کتنی سہولتیں دی جاتی ہیں. ٹھیک ہے, وہ سہولتیں جو ہوتی ہیں یہ یعنی وہ جو سفر کرتے ہیں تو فرسٹ کلاس میں سفر کرتے ہیں. بھائی فرسٹ کلاس میں سفر نہ کریں تو ان کا سفر تو بہت زیادہ ہوتا ہے, اگر وہ اکانومی کلاس میں سفر کریں نا تو ہر سفر ان کے لیے جو ہے وہ صحت کی خرابی کا سبب بنے گا کیونکہ بہت زیادہ سفر کر رہے ہیں. ٹھیک ہے نا, تو اسی طریقے سے جو دین کے کام کے اندر جو لوگ ہوتے ہیں نا, بڑے مشائخ جو ہوتے ہیں جو بہت زیادہ سفر کرتے ہیں, तो अब ये जो बहुत ज्यादा सफर करने वाले होते हैं ना, ये अगर इकोनॉमी क्लास में सफर करेंगे ना, तो इनका इनका सफर चल नहीं सकेगा ज्यादातर। कुछ दिनों के अंदर ये ऐसे बीमार पड़ेंगे या ऐसे जो है वो इनको तकलीफें हो जाएंगी, टांग की तकलीफ, तो फलानी तकलीफ, कि अब ये सफर करने काबिल नहीं रहेंगे। तो इस वजह से हम देखते हैं कि हमारे जो मशाइख हैं तो उनको फर्स्ट क्लास में सफर करवाया जाता है। ठीक है ना, कौन सफर करवाता है? कोई कोई मुसलमान हुक्मरान तो नहीं है जो उनको सफर करवाता है। ठीक है ना, अल्लाह ताला मुसलमान जो अवाम है उनके दिल में बात डालते हैं कि वो इनके लिए जब टिकट खरीदते हैं तो वो फर्स्ट क्लास के टिकट खरीदते हैं, या कम अज कम बिजनेस क्लास के टिकट खरीदते हैं। ठीक है ना, ताकि उनका सफर जो है वो उनके लिए आरामदेह हो, ताकि ज्यादा लोगों को वो फायदा पहुंचा सके। ठीक है ना, तो ये सारी प्रिविलेजेस जो हैं वो उनके मसूलियत और उनके बड़े मुकाम की वजह से होती हैं, फायदा पहुंचाने की वजह से, और वो रिस्पॉन्सिबल भी होते हैं। यही मामला नबी अलैहि सलाम के साथ था, क्योंकि नबी अलैहि सलाम की मसूलियत सारी दुनिया और जहान यानी तमाम कायनात में सबसे ज्यादा मसूलियत थी, क्योंकि नबी अलैहि सलाम पूरी दुनिया यानी रहमतुल आलमीन बना के भेजे गए। ठीक है, तो अब ये जो चंद प्रिविलेजेस हैं, जो प्रिविलेजेस भी जो हैं वो भी मतलब हमारे एतबार से कोई बहुत ज्यादा बड़ी प्रिविलेजेस तो नहीं है, कि क्या मतलब क्या कर लेते हैं नबी सल्लल्लाहु अलैहि वसल्लम ज्यादा बीवियों से। तो मतलब इतनी जिम्मेदारियों के साथ इंसान अपनी बीवियों के साथ सही वो तो नहीं है कि खेल कूद ही कर रहे हैं मुस्तकिल, ये भी तो बल्कि एक जिम्मेदारी ही की एक शक्ल है ना, ज्यादा घर वालों का होना। तो इन प्रिविलेजेस को सुनना कोई इतना मुश्किल काम नहीं है। ठीक है, लेकिन एतराज करने वाला तो फिर उसको तो फिर शैतान उसके ऊपर चूंकि सवार होता है, तो उसकी तो मजबूरी है ना भाई। अच्छा, ये हो गया पांचवा, छठा और सातवां हुक्म। इसके लिए अभी जो है ना हम तवक्कुफ करते हैं, बिकॉज थोड़ा उसूल फिकह भी पढ़ना था। तो अब आप लोग जो है वो उसूल फिकह निकाल दीजिए, जहां तक हमने पढ़ा था उसके आगे की इबारत जिन्होंने पढ़नी थी वो पढ़े, लेकिन जरा मुझे 2 यानी चंद मिनट का ब्रेक चाहिए। उसूल फिकह निकाल लेते